नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्। आदरणीय श्रोता, आज हामीसँग कार्यक्रम जगदम्बा सरोकारमा मेची बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर पृथ्वी विक्रम राई हुनुहुन्छ। मानव संसाधन व्यवस्थापन विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका प्राध्यापक डाक्टर राई झन्डै 35 वर्षदेखि शिक्षा पेसामा सेवारत हुनुहुन्छ। शिक्षालाई कसरी विकास गर्ने, अबको शिक्षण सिकाइ कस्तो हुने, विद्यार्थी अभिभावक तथा शिक्षकहरूको रुचि र अपेक्षालाई कसरी सन्तुलन कायम गर्ने भन्ने विषयमा अब सोच्ने बेला आएको छ भन्नुहुन्छ उहाँ। यस्ता विषयमा आज हामी उहाँसँग कुराकानी गर्दैछौँ। नमस्कार, कार्यक्रममा यहाँलाई स्वागत छ।
धन्यवाद
सरलाई। सर्वप्रथम त म बधाई दिन चाहन्छु, दीर्घ सेवा पदक पाउनुभएको छ त्रिभुवन विश्वविद्यालयबाट।
धन्यवाद धन्यवाद, भर्खरै पाएको
हो। मेची बहुमुखी क्याम्पस स्वायत्ततामा गएको छ, अब कसरी सञ्चालन हुन्छ क्याम्पस?
अब यो भर्खरै स्वायत्ततामा गइसकेको छ। अब स्वायत्ततामा जानुको अर्थ नै यो हो कि अब उसलाई अधिकार सम्पन्न बनाइएको छ। अब पहिले अब त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा सञ्चालित रहेको क्याम्पस त्रिभुवन विश्वविद्यालयकै अब नीति नियमहरू अन्तर्गत उसले सीमित दायरामा सञ्चालन गरिरहेको अवस्था थियो। तर अहिले भर्खरै यो स्वायत्ततामा गइसकेको हुँदा अब यसलाई अब शैक्षिक, प्राज्ञिक र आर्थिक, प्रशासनिक धेरै किसिमबाट अधिकार सम्पन्न बनाइएको छ र निश्चय नै अबको आउँदो दिनहरूमा यसको सञ्चालन, व्यवस्थापन, यो शिक्षण सम्पूर्ण विधिहरूमा आमूल परिवर्तन हुने नै छ।
सर, यसको यो स्वायत्तता चाहिँ के केमा हो? यो व्यवस्थापनमा, यो पाठ्यक्रममा हो या आर्थिक लगानीमा हो, के केमा स्वायत्तता हो?
अब थुप्रै कुरामा, किनभने अब यसको सञ्चालन नै अब बेग्लै किसिमले हुन्छ। अब सञ्चालक समिति गठन अब हुँदैछ चाँडै निकट भविष्यमा, र सञ्चालनको लागि आवश्यक सम्पूर्ण नीतिगत निर्णयहरू गर्न सक्छ सञ्चालक समितिले, र त्यस अन्तर्गत कार्य समिति पनि हुन्छ क्याम्पस प्रमुखको अध्यक्षतामा। क्याम्पस प्रमुखको अध्यक्षतामा गठित कार्य समितिले डे टु डे क्याम्पस सञ्चालन गर्ने जति पनि प्रशासनिक कामहरू छ, शैक्षिक कामहरू छ, त्यो चाहिँ के छ भने कार्य समितिले गर्दछ, र ओभरअल एक किसिमको गभर्निङ अब नीतिगत कामहरू चाहिँ सञ्चालक समितिले अब यसले गर्छ। त्यस कारणले गर्दा सबै पक्षहरूमा यो अब चाहिँ नि आमूल परिवर्तन भएर र अलिक व्यवस्थित तरिकाले यो सञ्चालन हुने अवस्था सिर्जना भएको छ।
जस्तो स्वायत्त भइसकेपछि हिजोको शैली र अब हुने शैलीमा के फरक हुनेछ?
अब अहिलेसम्मको स्थितिमा हेर्दाखेरि यो एउटा मेकानिस्टिक मोडेल भन्छ, अब यान्त्रिक भन्ने पनि हुन्छ, मेकानिस्टिक मोडेलमा यो सञ्चालित थियो। अब नीति नियम, अब यसका विधिहरू सम्पूर्ण किसिमको एउटा त्यो निश्चित सीमित परिवेशमा सञ्चालित हुन्थ्यो। अब यो संस्था गएर अब अर्ग्यानिक बन्दैछ। अर्ग्यानिक अर्थ यो हो कि अर्ग्यानिकको अर्थ यो अब अलिकति फ्लेक्सिबल हुन्छ, लचकदार हुन्छ, र यो चाहिँ नि एड्याप्टिभ भन्छ, यसलाई अनुकूलन बन्न सक्ने, र यो चाहिँ नि रिसेप्टिभ पनि, किनभने अब शैक्षिक संस्थाहरू एउटा खुला के अरे प्रणाली अन्तर्गत सञ्चालित संस्थाहरू हुन्, सङ्गठन हुन्, यिनीहरू भनेको समाजमा सञ्चालन हुन्छ। समाजको वास्तविक आवश्यकता के छ त, अब त्यसलाई अब यसमा चाहिँ नि यसको कार्य सम्पादनमा त्यसलाई प्रतिबिम्बित हुने गरी अब विभिन्न शैक्षिक कार्यक्रमहरू पनि हामी थप गर्न सक्ने स्थिति हुन्छ। र आर्थिक सम्बन्धमा भन्ने हो भने अब योसँग प्रशस्त आर्थिक एउटा कोषहरू अब त्रिभुवन विश्वविद्यालयले परियोजना अन्तर्गत दिएको छ। अब त्यो पैसाको कमी हुँदैन। यदि शिक्षण सिकाइलाई अलिकति व्यवस्थित गरेर आउँदो दिनमा अब यसको चाहिँ शैक्षिक गुणस्तर उकास्न सकियो भने अब यसको आर्थिक यो धेरै मजबुत भएर जान्छ, किनभने त्यो सम्झौता पत्रमै यो कुराहरू छ, सबै कुराहरू अब जति पनि विकास गर्न सक्ने प्रचुर सम्भावना अब चाहिँ हामीले देखेका छौँ।
जस्तो कलेज यो त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालन भएको मेची बहुमुखी कलेजमा चाहिँ जुन खाले जुन सोच राखेर रा उसले अधिकारहरू दिएको छ होइन त्यसले चाहिँ अब चाहिँ के उसमा चाहिँ फड्को हान्न सक्छ त मतलब कुन कुन क्षेत्रतिर चाहिँ उसले आफ्नो कदम बढाउन सक्छ त
अब यसले कदम बढाउने भनेको एउटा चाहिँ तपाईँको व्यवस्थापन पक्ष हो अब व्यवस्थापन पक्ष नै हो मुख्य सबैभन्दा त्यसैको आधारमा शैक्षिक र प्रशासनिक र आर्थिक हरेक हिसाबले संस्थाले अगाडि जान सक्ने स्थिति बन्छ अब जस्तै व्यवस्थापन समिति नै अब पहिलेको भन्दा अब यो पावरफुल हुन्छ शक्ति सम्पन्न अधिकार सम्पन्न हुन्छ र यसको कन्सेप्ट अलिकति फरक छ कन्सेप्ट यो मानेमा फरक छ कि अब पहिले के हुन्थ्यो भने अब यहाँलाई पनि थाहा छ अब राजनीतिकरणले ग्रसित नै स्थिति हो नि अब प्राय नेपालका शैक्षिक संस्थाहरू खास गरी विश्वविद्यालयका शैक्षिक संस्थाहरू सरकारी भनौँ न खास गरी यहाँ चाहिँ अति राजनीतिकरणको स्थिति पनि थियो तर त्यो अब अन्त्य हुने स्थिति छ देख्दैछु किनभने भर्खरै मात्र अब हिजो मेची क्याम्पसका प्रमुखले एउटा साधारण सभा एउटा आयोजना गर्नुभएको थियो र त्यसमा उहाँले औपचारिक रूपमा स्वायत्तताको बारे जानकारी दिनुभयो र त्योभन्दा ठिक तिन चार दिन अगाडि अब क्याम्पसमा अब जुनसुकै क्याम्पसमा अहिले हेर्ने हो भने करिब करिब मुख्य रूपमा दुईवटा समूहमा विभाजित छन् प्राध्यापकहरू एउटा प्रजातन्त्रवादी प्राध्यापक सङ्घको नाममा अर्को चाहिँ प्रगतिशील त्यसले गर्दाखेरि अब त्यो स्थितिमा के थियो भने अब राजनीतिकरणले गर्दाखेरि अब कहिले एउटा पक्ष हाबी हुने अर्को पक्षलाई अलिकति कमजोरी स्थिति पाखा लगाइने जस्तो थियो तर अब आएर अस्ति एउटा दुवै पक्षको एउटा सामूहिक बैठक भयो त्यो बैठकबाट चाहिँ नि अब सँगै जानुपर्छ भन्ने जस्तो एउटा नयाँ अवधारणा सुरु भएको छ किनभने यसले माग छ यो स्वायत्तता भन्ने बित्तिकै एउटा पार्टिसिपेटिभ म्यानेजमेन्ट भन्छ सहभागितामूलक व्यवस्थापन र समावेशिता अब यसमा के छ भने एउटै पक्षले किनभने एउटा चुनौती पनि छ यो चुनौती एउटै पक्षले धान्न पनि नसक्ने स्थिति भएकोले अब एउटा किसिमको सोचमै परिवर्तन भएर अब दुवै पक्षहरू एक ठाउँमा अब जानुपर्छ पावर सेयरिङ गर्ने हो अब विभिन्न किसिमको प्रशासनिक अब त्यहाँ पदहरू हुन्छन् जस्तै क्याम्पस चिफ असिस्टेन्ट क्याम्पस प्रमुख भयो त्यस्तै व्यवस्थापन समिति छ त्यहाँ अध्यक्षको कुराहरू छ अनि त्यसपछि सदस्यको कुराहरू छ अब त्यो लगायत अन्य विभागहरू छन् विभिन्न विषयगत विभागहरू ती सबैमा अब दुवै पक्ष एकदम मिलेर सन्तुलित किसिमले जानुपर्छ भन्ने एउटा सुरुवात चाहिँ भएको छ यो एउटा गुड न्युजको रूपमा म यसलाई ठान्दछु
श्रोता अहिले हामी कार्यक्रम जगदम्बा सरकारमा छौँ हामीसँग मेची बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर पृथ्वीविक्रम राई हुनुहुन्छ पृथ्वी सर यो चाहिँ लामो समयदेखि सरकारी क्याम्पस यो मेची बहुमुखी क्याम्पसमा पनि सेवारत हुनुहुन्छ र सँगसँगै यहाँको त्यहाँबाट निस्केको फुर्सदको समयलाई यहाँले चाहिँ शिक्षा क्षेत्रमै लगानी गर्नुभएको छ निजी तहको चाहिँ शिक्षण संस्थाहरू सञ्चालन गर्नुभएको छ यहाँसम्म कि यहाँ चाहिँ प्याप्सन जस्तो चाहिँ एउटा सङ्गठनको चाहिँ केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो पहिला अहिले सल्लाहकार समेत हुनुहुन्छ होइन अब यहाँले चाहिँ यी सबै ठाउँहरूको सञ्चालन र त्यो ठाउँहरूमा पुगिरहँदाखेरि हिजोको शिक्षण सिकाइ र आजको शिक्षण सिकाइमा के भिन्नता पाउनुहुन्छ त
अब समग्रमा भन्नुपर्दा हिजोको शिक्षण सिकाइ र आजको शिक्षण सिकाइमा अब त्यति अन्तर त अहिलेसम्म आइसकेको छैन तर एउटा समयको परिवर्तन साथसाथै अब एक किसिमको यो एउटा मान्छेलाई सबैलाई भनौँ न अभिभावक शिक्षक विद्यार्थी समाज सबैलाई एउटा चाहिँ अब हामीले सुधार गरेरै लानुपर्छ भन्ने सोच चाहिँ आएको छ र चारैतिर एक किसिमको सामाजिक संस्थाहरू पनि छन् दबाब समूहहरू छन् सबैतिरको एउटा चाहिँ नि एउटा सबैको भनौँ एउटा यस्तो वातावरण अहिले सिर्जना हुँदैछ कि शिक्षण सिकाइमा अब हामीले परिवर्तन गर्नुपर्छ अब पहिलेको के अरे शैलीले अब हुँदैन अब अहिले त्यसैले होला अहिले विषयगत हिसाबले पनि र चाहिने शिक्षण सिकाइका अन्य शैक्षणिक साधनहरू भनौँ न टिचिङ मेटेरियल्स भन्छ अब त्योहरूको अब ज्यादा भन्दा ज्यादा प्रयोग गर्नुपर्छ भन्ने अहिले चाहिँ नि बुझाइहरू सुरु भएको छ र कतिपय शिक्षण संस्थामा यो कुराहरूको अब सुरुवात पनि भइसकेको छ र शिक्षकहरूले पनि अलिकति विद्यार्थीहरूलाई अब नयाँ शैलीहरू नयाँ शिक्षण सामग्रीहरू प्रयोग गरेर पढाउनु पर्छ भन्ने एउटा अवधारणाको विकास भएको छ र कतिपय शिक्षण संस्थाहरूले यस किसिमको काम सुरु पनि गरिसकेको छ।
जस्तो कि अहिले पनि विद्यार्थीहरूले चाहेको विद्यार्थीहरूले सोचेको कुरा अभिभावकहरूले नबुझ्ने, अभिभावकले सोचेको कुरा शिक्षण संस्थाका प्रमुखहरू शिक्षकहरू या प्राध्यापकहरूले नबुझिदिने, त्यसले गर्दाखेरि चाहिँ विद्यार्थीहरूलाई पढ्ने कुरामा पनि जबरजस्ती तैँले यो पढ्नै पर्छ भन्ने खालको वातावरण सिर्जना हुने र उसले चाहेको विषय पढ्न नपाउने, अर्कै विषयमा पढिदिनु पर्ने यो खालको स्थितिहरू सिर्जना भएको छ नि, के भन्नुहुन्छ तपाईँ?
अब यसमा अब खास गरी यो एउटा निरन्तर चलिरहने प्रक्रिया हो। अब पुरानो बुझाइअनुसार चाहिँ अलिकति अब जो जेहेन्दार विद्यार्थी छ, अलिकति ब्रिलियन्ट छन्, अलिकति मेधावी भन्छ, त्यस्तो विद्यार्थीहरूलाई अब यो पहिले एसएलसी भन्थ्यो, अहिले एसइई भन्छ, त्यो उत्तीर्ण गरिसकेपछि अब विज्ञान पढ्नुपर्छ भन्ने अवधारणा थियो र अलिकति कमजोर विद्यार्थीले अब म्यानेजमेन्टका विषयहरू र ह्युमेनिटिजका विषयहरू पढ्नुपर्छ भन्ने किसिमको थियो। तर अहिले यी सबै कुराहरूमा आमूल परिवर्तन आएको मैले पाएको छु र यसमा चाहिँ खास गरी आफ्नो बुझाइ हो, अभिभावकहरूको पनि आफ्नो आफ्नो किसिमको एउटा सोच, अभिभावकको एउटा बुझाइहरू हुन्छन्, त्यसले गर्दा उनीहरू आफ्नो विद्यार्थीलाई यो विषय पढिदियोस् भन्ने चाहना उनीहरूको प्रचुर मात्रामा पाइन्छ। तथापि अब त्यहाँ एउटा हाम्रो कमजोरी छ। अब यसमा चाहिँ के हुन्छ भने म के भन्न चाहन्छु भने सबै विषयहरू उत्तिकै महत्त्वपूर्ण छन्। अहिले विषयहरू पनि धेरै धेरै आइसकेको छ, थुप्रै विषयहरू अहिले छन् हाम्रो अगाडि, हाम्रो लागि चाहिने छान्नुपर्ने, त्यस कारणले गर्दा अब त्यसमा अब हामीले ध्यान दिनुपर्ने कुरा, अभिभावकलाई चाहिँ म के सुझाव दिन चाहन्छु भने खास गरी आफ्नो केटाकेटी नानीहरूको रुचि के जुन विषयमा छ त्यो विषयमा उनीहरूले जाँदाखेरि उसले राम्रो गर्न सक्छ र सबै विषयको स्कोप त्यतिकै छ। यसमा चाहिँ विषय यो राम्रो त्यो राम्रो भन्ने चाहिँ पुरानो मान्यता हो। अब त्यो पुरानो मान्यता भन्दा अहिले चाहिँ जुनसुकै विषयमा पनि उसले राम्रो गर्न सक्नु पर्यो, किनभने जुन विषयमा उसको रुचि छ नानीहरूको, उसले त्यो विषय पढ्दा भविष्यमा उसले राम्रो गर्न सक्छ, उसले त्यही विषयबाट आफ्नो भोलि एउटा शैक्षिक करियर एउटा उसले राम्रो बनाउन सक्छ। अहिले त मार्केट पनि धेरै ठुलो छ, अब यो विषयले मात्रै काम पाउँछ भन्ने पनि रहेन। अब हामीले देखिरहेको छौँ कतिपय अहिले चाहिँ नि यो टेक्निकल विषयहरू पढेका, प्राविधिक विषय पढेका, जस्तै अब स्टाफ नर्सहरू भए, इन्जिनियरहरू भनौँ, अब कतिपय चाहिँ यिनीहरूले अहिले वास्तवमा भन्यो भने अब उनीहरूले पनि काम नपाइरहेको स्थिति छ नि। त्यसले गर्दा यो विषय नै भन्ने कुरा पनि आएन, अब बजारलाई हेर्नै पर्ने हुन्छ। अब बजार भन्ने कुरा कस्तो हुन्छ भने अब विकासको क्रमसँगै यो बजार पनि तन्किनेर खुम्चिने हुन्छ। अब हाम्रो नेपाल अविकसित देश हो, हामी कहाँ हरेक सेक्टरमा बजार अलिकति साँगुरो नै छ। अब हुनसक्छ बिस्तारै अब यो विकासको क्रममा बजार व्यापक हुँदै जानेछ र सबै विषयलाई हामीले उत्तिकै महत्त्व दिएर जाँदाखेरि चाहिँ राम्रो हुन्छ।
जस्तो एसइई पहिलाको एसएलसी अहिलेको एसइई पास गरेका विद्यार्थीहरूलाई तपाईँ चाहिँ एमरल्ड एकाडेमीका संस्थापक चाहिँ प्रिन्सिपल भएको नाता र मेची बौकी क्याम्पसको एकजना चाहिँ जिम्मेवार चाहिँ शिक्षक भएको नाताले गर्दा यी विद्यार्थीहरूलाई अब के सल्लाह दिनुहुन्छ?
अब यी विद्यार्थीहरू अहिले अब उनीहरू भर्खरै एसई उत्तीर्ण गरिसकेका छन्, अब उनीहरूमा अब थुप्रै आकाङ्क्षाहरू होला, उनीहरूका के गरौँ के नगरौँ, अब उनीहरूले साथीभाइहरूसँग पनि सम्पर्क सल्लाह लिनै पर्छ र आफ्नो अभिभावकहरूसँग पनि उनीहरूले सल्लाह गर्नै पर्छ र अलिकति विज्ञ अब त्यसलाई काउन्सिलिङ भन्छ, काउन्सिलिङ पनि उनीहरूले लिनु जरुरी ठान्दछु म, किनभने अब उनीहरूलाई अब संसार थाहा छैन, उनीहरू नयाँ संसारमा प्रवेश गर्दैछन्, अब आउँदो दिन कसरी जाने हो, कुन विषय कस्तो भने उनीहरूलाई राम्रो थाहा छैन, त्यस कारणले गर्दा काउन्सिलिङ गर्नुपर्छ। तर एउटा मुख्य आधार चाहिँ के हो भने उसले 8, 9, 10 या चाहिँ नि सानो क्लासदेखि नै प्राथमिक तहदेखि नै अब 5-7 or 8 विषय पढाइ हुन्छ, ती विषयहरूमध्ये उसको जुन विषयमा बढी एउटा रुचि थियो, उसको जुन विषयमा बढी रुचि थियो उसले त्यही विषयलाई कन्टिन्यू गर्दाखेरि चाहिँ मलाई लाग्छ ऊ सफल हुन्छ, त्यो राम्रो पनि हो। र तथापि उसले काउन्सिलिङ परामर्श सेवा चाहिँ लिएकै राम्रो हुन्छ, किनभने विज्ञहरू हुन्छन्, अब स्कुलमै शिक्षकहरू पनि हुन्छन्, प्राध्यापकहरू छन्, अब उनीहरूसँग पनि भेटेर किनभने आमा बुवाले त आफ्नो आफ्नो सोच राखेको हुन्छ, तर आमा बुवाको सोच अनुसार हुँदैन। त्यो आमा बुवाले पनि एक किसिमको सीमित एउटा परिवेशबाट उसले एउटा मनस्थिति बनाएको हुन्छ कि मेरो छोरा मेरो छोरीले यो विषय पढिदियोस्, म मेरो छोरा या छोरीलाई यो भएको हेर्न चाहन्छु, कसैले डाक्टर भएको, कसैले इन्जिनियर, कसैले पाइलट, कसैले अब आफ्नो आफ्नो किसिमको होला, तर त्यो उसले चाहेर हुँदैन। मुख्य कुरा चाहिँ केटाकेटी स्वयंको रुचि नै सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यो विषयमा रुचि छ भने उसले भोलि गएर त्यसमा धेरै राम्रो गर्न सक्छ र त्यो सफल हुन्छ।
जस्तो यहाँको लामो समयसम्म यहाँले चाहिँ शिक्षण पेसामा आफ्नो चाहिँ समय व्यतीत गर्नुभयो, त्यसको पनि एउटा चाहिँ त्यो अनुभवलाई पनि चाहिँ मैले यहाँ अलिकति सेयर गराउन खोजिरहेको छु यहाँको अनुभवलाई पनि, कि अब विद्यार्थीहरू ले चाहिँ एसइई पास गरेका विद्यार्थीहरू चाहिँ भविष्यमा के भन्दाखेरि विश्व बजारमा बिकाउ जनशक्तिको रूपमा, विश्व बजारमा खोज्ने जनशक्तिको रूपमा, अथवा नेपालकै बजारमा पनि सट्टै यो फलानु यो पढेर आएको भने त्यही लु यहाँ आइज जाहिर तेरो लागि छ, तेरो लागि यो काम छ, तैँले यो काम गर्नुपर्छ भनेर चाहिँ राज्यले वा गैर राज्य पक्षबाट या नै क्षेत्रबाट चाहिँ उसलाई चाहिँ हायर गर्ने खालको वातावरण चाहिँ त्यस्तो मार्केटको हिसाबले बजारमा जनशक्तिको हिसाबले चाहिँ कुन चाहिँ कस्तो खालको चाहिँ अध्ययन गर्दाखेरि चाहिँ बिकाउ जनशक्तिको रूपमा भोलि चाहिँ जनसङ्ख्याहरू वृद्धि हुनसक्छ, दक्ष जनशक्ति वृद्धि हुनसक्छ?
हजुर, अब उनीहरूको लागि बजारको हिसाबले हेर्ने हो भने त प्राविधिक व्यावसायिक शिक्षा नै सबैभन्दा राम्रो हुन्छ। अब उनीहरूले उच्च स्तरको डिग्री नै हासिल गर्नु पनि जरुरी पर्दैन। अब सामान्य 11-12 लिएर ब्याचलर्स कुनै पनि प्राविधिक र व्यावसायिक विषयमा, अब जस्तै अब कृषि छ, वन छ, अब अन्य थुप्रै विषयहरू छन्, इन्जिनियरिङहरू भए, यतातिर अब नर्सिङहरू भए, होटल म्यानेजमेन्ट, यस्ता थुप्रै कम्प्युटर भए, कम्प्युटर साइन्स, यस्ता प्राविधिक विषय धेरै छन्। प्राविधिक व्यावसायिक विषयतिर उनीहरू जाँदाखेरि चाहिँ मार्केटको हिसाबले उनीहरूको भविष्य सुरक्षित हुन्छ, उनीहरूले तात्कालै काम पनि पाउन सक्ने सम्भावना देखिन्छ। र सैद्धान्तिक र साधारण विषय जुन आम रूपमा हाम्रो कन्टेक्स्टमा हाम्रो परिवेशमा नेपालमा त्यही छ बढी अहिले। अब यतातिर सरकारले पनि कुरो त गरिरहेको छ, अब शिक्षालाई व्यवसायमुखी प्राविधिकतिर जोड दिने भनेर, तथापि यो अब यसमा चाहिँ नि काम धेरै हुन बाँकी छ। मेरो सुझाव चाहिँ त्यही हो, अब पढेर जस्तै 11-12 सक्ने बित्तिकै वा ब्याचलरसम्म पढ्ने, यदि त्यति मात्रै पढेर कुनै काम अब मा अब लाग्ने रोजगारी उसले प्राप्त गर्ने, अब त्यो यहाँ होस् वा विदेशमा पनि, किनभने त्यो प्राविधिक व्यावसायिक शिक्षाको महत्त्व छ। किनभने उनीहरूले त्यो अब नियुक्ति गर्दाखेरि उनीहरूले त्यो प्रयोग प्र्याक्टिकल भन्छ नि, प्र्याक्टिकल पनि गर्छ, अब त्यसमा फेल हुने बित्तिकै उसले जब पाउँदैन। उसको डिग्री चाहिँ मास्टर्स छ, एमफिल गर्यो मानौँ, पिएचडी गर्यो, तर अब त्यो जबले मागेको जुन किसिमको प्राविधिक उसमा स्किल हुनुपर्छ, सिपहरू, त्यो सिपहरू प्राप्त गर्ने भनेको प्राविधिक शिक्षा र व्यावसायिक शिक्षा नै हुन्। त्यस कारणले गर्दा यो दिशामा विद्यार्थीहरूले चाहिँ नि ध्यान दिँदा सायद राम्रो हुन्छ।
श्रोता, अहिले हामी कार्यक्रम जगदम्बा सरकारमा छौँ, हामीसँग मेची बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर पृथ्वी विक्रम राई हुनुहुन्छ। पृथ्वी सर, यहाँले चाहिँ मेची बहुमुखी क्याम्पसको कुरा पनि गर्नुभयो, निजी विद्यालयमा पढ्ने विद्यार्थी अथवा सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीहरूले अब चाहिँ कुन शिक्षा पढ्दाखेरि उनीहरूको चाहिँ माग बढ्छ, उनीहरूको डिमान्ड हुन्छ भन्ने विषयमा कुराकानी भयो। अब थोरै अलिकति हामी निजी विद्यालय र सार्वजनिक विद्यालय सामुदायिक विद्यालयहरूपट्टि जाउँ। सामुदायिक विद्यालय र निजी विद्यालयले दिने शिक्षामा के अन्तर पाउनुहुन्छ?
अब यो एउटा के हो भने सामुदायिक र निजी अब दुई किसिमको विद्यालयहरू नेपालमा,
मैले यो चाहिँ परिणामको आधारमा भन्न खोजिरहेको छु।
हजुर, ठिकै छ। यो अब के छ भने दुई किसिमको विद्यालयहरू हाम्रो समाजमा सञ्चालित छन्। अब लगानीको हिसाबले हेर्ने हो भने सरकारको अब लगानी अब सामुदायिक विद्यालयमा काफी छ, अब प्रति विद्यार्थी 12,000 रुपियाँ वार्षिक रूपले 12,000 बढी सरकारले लगानी गरिरहेको छ। अब निजीमा भन्यो भने सरकारको लगानी त्यहाँ छैन, एक पैसा पनि छैन। अब निजी उद्यमीहरू भनौँ, अब उनीहरूले आफैले लगानी गरेर शिक्षा व्यवसाय सञ्चालन गरिरहेको स्थिति छ। अब परिणामको हिसाबले खास गरी पहिलेको एसएलसी अहिलेको एसई, अब त्यो हेर्ने हो भने चाहिँ अब यो निजी विद्यालयको धेरै राम्रो स्थिति छ भने सामुदायिक विद्यालय धेरै कमजोर छ। अब यो कुराहरू अहिले सार्वजनिक रूपमा सबैले स्वीकारेकै कुराहरू हुन्, यी कुराहरू। अब त्यसमा चाहिँ स्थिति अब निजीको किन अगाडि छ, सामुदायिकको किन पछाडि छ, जबकि सामुदायिक विद्यालयको भौतिक पूर्वाधार काफी राम्रो छ, त्यहाँ अब तालिम प्राप्त शिक्षक शिक्षिकाको संख्या पनि पर्याप्त मात्रामा छन्, तथापि त्यहाँ चाहिँ नि शैक्षिक गुणस्तर एकदमै खस्किँदो स्थितिमा देखा परिरहेको स्थिति छ। तर तुलनात्मक हिसाबले अब यो निजी विद्यालयहरूमा अब तुलनात्मक हिसाबले कमजोर भौतिक पूर्वाधार पनि एक किसिमको ठिकै, कतिपयको त राम्रो पनि होला तर कतिपयको एकदमै कमजोर पनि छ। शिक्षक शिक्षिका पनि त्यस्तै किसिमको तालिम प्राप्त छैनन् भन्दा पनि हुन्छ धेरै जसो। तर पनि अब यसको परिणाम चाहिँ यो मुख्य हुनुमा, राम्रो हुनुमा मुख्य कारण चाहिँ के हो भने त्यो निरन्तर पठन पाठन शिक्षण सिकाइलाई बढी ध्यान दिएको छ एक नम्बर। दुई नम्बरमा उनीहरूले के छ भने रेखदेख, विद्यार्थीहरूको रेखदेख राम्रो गरेको छ र त्यसै गरी निजी विद्यालयका व्यवस्थापनले आफ्ना जति पनि छन् शिक्षक शिक्षिका विद्यार्थीहरूलाई एक किसिमको विशेष किसिमले हेरदेख पनि गरिरहेको स्थिति छ। ती सबैको परिणाम यो एउटा रिजल्ट राम्रो भएको हो र सरकारी जुन एउटा चाहिँ सामुदायिक विद्यालय हो त्यसमा चाहिँ कमजोरी हुनुको मुख्य कारण चाहिँ के हो भने व्यवस्थापन नै हो। अब व्यवस्थापन त्यहाँ कमजोर छ, अब त्यहाँ राजनीतिकरण छ कतिपय स्कुल विद्यालयहरूमा, हामीलाई थाहा छ सामुदायिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचन हुँदाखेरि पनि अब राजनीतिले त्यहाँ धेरै काम गरिरहेको छ। अनि त्यो राजनीति प्रभाव भइसकेपछि एउटा शैक्षिक त्यहाँ गुणस्तर योग्यता पुगेको व्यक्ति त्यहाँ नआउन पनि सक्ने स्थिति छ र फेरि अब सामुदायिक विद्यालयका शिक्षकहरू प्रायः राजनीतिक पार्टीसँग पनि आबद्ध छन् अनि त्यस कारणले गर्दा उनीहरूले आफ्नो कर्तव्य जुन एउटा हो पठन पाठन शिक्षण सिकाइ गर्नुपर्ने रेखदेख गर्ने त्यसमा अलिकति त्यो पाटोमा कमी कमजोरी पनि रहेको छ र साथसाथै जुन एउटा सुपरिवेक्षण भन्छ नि नियमन नियमनकारी निकाय त्यसको पनि कमजोरी छ। अब जस्तै के शिक्षा कार्यालय छन्, बिनीहरू छन्, उनीहरूले त्यहाँ अब निरन्तर रूपमा सुपरिवेक्षण नियमन गर्नुपर्ने र मूल्याङ्कन गरेर उनीहरूलाई अब पुरस्कार दण्ड सजाय गर्नुपर्ने हो नि त, त्यो त कानुनमै व्यवस्था छ तर त्यसमा पनि चुकेको छ। यी सबै कारणले गर्दाखेरि अब सामुदायिक विद्यालयको स्थिति अब खास गरी यो शैक्षिक एउटा उपलब्धि एकदम कमजोर रहेको।
अलिकति अलि यो चाहिँ ठट्टा गरेको जस्तो पनि देखिन्छ, तर मैले ठट्टै चाहिँ गरेको होइन। म एउटा प्रसङ्ग अलिकति ल्याउँ। एउटा विद्यार्थीले चाहिँ स्कुलमा फी तिर्छ होइन, उसले किताब किन्छ, त्यो किताबको किताब कस्तो किताब पढ्ने भन्ने चाहिँ सरहरूले नै, क्याम्पसका सरहरूले नै तयार अथवा त्यो विद्यालयका सरहरूले नै तयार गर्नुहुन्छ। पाठ्यक्रम विकास केन्द्रले तयार गरेकोमा पनि त्यहाँ पनि त शिक्षकहरू प्राध्यापकहरू नै बस्नुहुन्छ किताबको करिकुलम तयार गर्न होइन, उहाँहरूले तयार गरेको किताब अनि उहाँहरू नै पढाउनुहुन्छ अनि उहाँहरू नै परीक्षा लिनुहुन्छ अनि विद्यार्थी फेल हुन्छ, तँ फेल भइस भनेर चाहिँ गाली गर्नुहुन्छ। भनेपछि यसमा कहाँ चाहिँ कमजोरी छ भन्ने कुरा चाहिँ सरलाई लाग्छ। जस्तो करिकुलम बढाउनु भयो सरहरूले, मानिलिउँ सरहरूले करिकुलम बनाउनु भयो, पढाइको पाठ्यक्रम तयार गर्नुभयो, पढाउनु पनि यहाँहरूले नै भयो, परीक्षा पनि यहाँहरूले लिनुभयो अनि कपी पनि यहाँहरूले काट्नुभयो अनि विद्यार्थी तँ फेल भइस भन्नुहुन्छ, अनि यहाँ कहाँनिर चाहिँ कमजोरी भयो?
यसमा सबैभन्दा कमजोरी भनेको पाठ्यक्रम निर्धारण जसले गर्छ त्यो अब पाठ्यक्रम विकास केन्द्र नै छ। अब त्यो पाठ्यक्रम विकास केन्द्र ले चाहिँ नि जुन पाठ्यक्रम उसले बनाउँछ त्यसमा नै मुख्य कमजोरी हो। अब त्यो पाठ्यक्रम चाहिँ नि अब कस्तो हुनुपर्छ भनेदेखि अब नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने नेपालमा हिमाल पहाड तराई होइन अब यस किसिमको तीन किसिमको भूगोल छ र तीन किसिमकै कल्चर पनि छ त्यहाँको, त्यहाँको सामाजिक अवस्था, त्यहाँको भौगोलिक कुराहरू, त्यहाँको प्राकृतिक भनौँ न अब सम्पदाहरू, यी धेरै कुराहरू फरक छन्। अब करिकुलम बनाइन्छ सबैलाई एउटै किसिमको, अब त्यो करिकुलम के हुनसक्छ भने कतिपय अब एउटा ठाउँ विशेषलाई हेरेर बनाएको हुनसक्ला अब त्यसमा ध्यान नपुग्दाखेरिको यो स्थिति हो। अब त्यो करिकुलम अनुसारको त्यो पाठ्यक्रम अनुसारको तपाईँ के छ भने पुस्तकहरू अब लेखाइ गरिन्छ, पुस्तक लेखन भइसकेपछि तिनै किताबहरू पढाउने हो, त्यो किताब पढेर पढाएर विद्यार्थीले जाँच दिने हो, त्यसपछि उनीहरूको चाहिँ नि मूल्याङ्कन गरिने हो, त्यसमा तलमाथि पर्नु स्वाभाविक हो। अब त्यस कारणले गर्दा मेरो चाहिँ जोड कहाँ छ भने करिकुलम चाहिँ एकदमै स्थानीय जुन अब हामीले भोगिरहेका आफ्नै कुराहरू, आफ्नै संस्कृति, आफ्नै संस्कार, आफ्नै भूगोल, आफ्नै यो प्राकृतिक उपहारहरू जे जति छन् त्यो परिवेशलाई समेट्ने खालको करिकुलम भइदिएमा विद्यार्थीहरूले राम्रो पनि बुझ्न सक्छन्, शिक्षकले राम्ररी पढाउन पनि सक्छन् र त्यसबाट चाहिँ नि केही महत्त्वपूर्ण उपलब्धि हासिल हुनसक्छ। र त्यस कारण यो कमी कमजोरी कहाँनिर छ भने म चाहिँ के भन्छु भने मूलमा छ, मूलमा नै फोहोर भइदियो भने मूलबाट जाने पानी चारैतिर फोहोरै हुन्छ। त्यस कारणले गर्दा मुख्य कुरा करिकुलम निर्माणमा त्यहाँ ध्यान दिनुपर्छ, त्यो ध्यान नदिएको हिसाबले लाग्छ मलाई, किन जबरजस्ती पढाइन्छ। अब करिकुलम अनुसारको किताब लेखिन्छ, पाठ्य पुस्तकहरू हुन्छन्, अब पाठ्य पुस्तकमा जे छ त्यही पढाउने हो शिक्षकले, अब त्यही कुरा बुझे बुझेन विद्यार्थीले, कति बुझे कति बुझेनन्, अब त्यसैको आधारमा अब यो परीक्षा लिएर उनीहरूको मूल्याङ्कन गरिने हो। तर त्यहाँ अब चाहिँ नि उनीहरूको रुचिभन्दा बाहिरको कुराहरू, उनले नदेखेका कुराहरू, नभोगेका कुराहरू, अब त्यो अप्रासङ्गिक भनौँ न एउटा अप्रासङ्गिक कुराहरूले त्यति विद्यार्थीहरूलाई एक किसिमको अभिप्रेरित गर्दैन, त्यो मोटिभेसन चाहिन्छ नि बुझ्नको लागि त।
अब मैले अलिकति चाहिँ निजी विद्यालयतिर गएँ, निजी विद्यालयका शिक्षकहरूले किन सम्मान पाउन सकिरहेका छैनन्?
अब सम्मान भन्नाले कुन अर्थमा, अब उनीहरूलाई अब कसरी कुन अर्थमा बुझौँ म, अब सम्मान भन्नाले अब जस्तै उनीहरूको आर्थिक हिसाब हैसियतले हो कि के, उनीहरूलाई चाहिँ सामाजिक हिसाबले हो कि, अब कुन हिसाबले?
अहिले अहिले हाम्रो सोसाइटीले मापन केलाई गर्दो रहेछ भने उसले कति सेलेरी पाउँछ भन्न सुरु गर्दो रहेछ कि होइन, जस्तो एउटा निजी विद्यालयको राम्रो उसलाई चाहिँ टिचरलाई चाहिँ दिइने सेलरी चाहिँ सरकारी मापदण्ड अनुसार अथवा चाहिँ के यो न्यून पारिश्रमिक समितिले तय गरेको मापदण्डभन्दा पनि तल एउटा परिचर सरकारी कार्यालयको पिएन वा सो सरले पाउने सेलरी जतिको चाहिँ राम्रो डिग्री पास गरेकालाई चाहिँ निजी विद्यालयहरूमा दिइन्छ होइन, अनि त्यो भएपछि ऊ त्यसै त्यही तलब मापनबाटै ऊ डोमिनेट भयो होइन, अनि ऊ चाहिँ सम्मान भएको उसले महसुसै गर्दैन।
यो अब यस्तो, अब निजी विद्यालयहरू भन्ने बित्तिकै निजी स्रोतबाट सञ्चालित विद्यालयहरू हुन्, अब उनीहरूको आम्दानीको स्रोत भनेको विद्यार्थीबाट सङ्कलित फी नै हुन्, शुल्क नै हुन्, अब त्यसको आधारमा उनीहरूले पारिश्रमिक वास्तवमा दिने हो। अब सरकारले त आफ्नो किसिमको अब राजस्व अब बाट जनताबाट उठाएको राजस्वबाट एक किसिमको त्यो तलब भत्ताहरू पारिश्रमिक दिने एउटा तोक्ने गर्छन् भने निजीमा यो नितान्त आफ्नै निजी उद्यमीहरू भनौँ विद्यालय सञ्चालकहरूले उनीहरूले आफ्नै लगानीमा खोलेको हुन्छ, अब त्यस कारणले गर्दा उनीहरूको आर्थिक स्थिति के छ त्यसमा भर पर्ने कुरा हो। निजीमा भन्नाले निजी विद्यालय पनि धेरै प्रकारको छ, जस्तै काठमाडौँका निजी विद्यालयहरू जो कि धेरै महँगा पनि छन्, अब त्यहाँ त फेरि सरकारी यो सामुदायिक विद्यालयका शिक्षकहरूलाई भन्दा निकै नै हाइली के अरे पेड उनीहरू छन्, धेरै पारिश्रमिक दिएको पनि छ, त्यसले गर्दा अब सम्मानका जहाँ सम्मानको जहाँसम्म कुरा छ, अब फेरि सरकारी विद्यालयमा जानुको लागि त अब त्यो लोकसेवा भिडेर जानुपर्छ, त्यो धेरै अब समयको अन्तरालमा खुल्ने गर्दछ, अब फेरि धेरै हुन्छन् त्यहाँ प्रतिस्पर्धीहरू, पास गर्नु पनि गाह्रो हुन्छ त्यहाँ, अब ती सबै कुराहरू। तर निजीमा के हुन्छ भने एउटा अब जहीँ तहीँ समाजको अब थुप्रै अब क्षेत्रहरूमा अहिले जुन खोलिरहेको छ उनीहरूले सजिलै काम पाउन सक्छन्, अब त्यो आर्थिक रूपले के उनीहरूको केही कमजोरी पनि होला, उसले त्यति नपाइरहेको स्थिति पनि होला, तर यसको पनि मुख्य आधार भनेको आर्थिक आम्दानी नै हो त्यो संस्थाको। तर पनि अब ती जति पनि शिक्षकहरू छन् उनीहरूले आफ्नै स्थानीय आफ्नै समाजमा आफ्नै घरमा बसेर उनीहरूले पनि आफूलाई एक किसिमले ट्रेन्ड भनौँ न एक किसिमको त्यो पनि एउटा अवसर त हो नि. उसले काम गरेर उसले एउटा समाजसेवामा शिक्षा सेवामा आफूलाई चाहिँ एउटा इन्भल्भ गरेर उसले समावेश गरेर उसले सम्मानितै हुने अवसर पाएको छ जस्तो लाग्छ मलाई. चाहिँ त्यस्तो सम्मानित भन्नाले धेरै तलब पाउँदैमा सम्मानित हुने होइन, सम्मानित हुनुको लागि त खास गरी उसको व्यवहार आचरण उसको चाहिने कामहरू उसका आनी बानी यी सब कुराले गर्ने हो नि त. अब त्यसै बसिरहेका अब बेरोजगार युवाहरू यदि अब कुनै स्कुलमा निजी स्कुलमा उसले काम पाउँछ भने उसले एउटा सानो रोजगारी पनि पायो हामीले यसलाई यसरी पनि बुझौँ. र अर्को के छ भने उसले आफूलाई सिक्ने मौका पनि त पायो किनभने त्यसबाट उसले अनुभव बटुलिरहेको हुन्छ. आउँदो दिनमा पछि उसले जुनसुकै ठुल्ठुला स्कुलहरूमा पनि उसले आफूलाई भिड्नको लागि सक्षम बनाइरहेको हुन्छ. त्यस कारणले गर्दा यो अर्थमा उनीहरू असम्मानित भन्ने चाहिँ छन् भने चाहिँ म मान्दिनँ.
अच्छा, जस्तो अब सरले यो सन्दर्भमा कुरा ल्याउने म अलिकति चाहिँ यो सामुदायिक विद्यालयहरूलाई सुधार गर्न निजी क्षेत्रका विद्यालयलाई पनि सुधार गर्न आवश्यक छ केही सेक्टरमा होइन, केही सेक्टरमा आवश्यक छ र सामुदायिक विद्यालयहरूलाई पनि सुधार गर्न आवश्यक छ. भनेपछि यी दुईवटा विद्यालयहरूलाई सुधार गर्न के गर्नुपर्छ?
अब यो सामुदायिक र निजी विद्यालयहरूमा अब नेपालकै उसमा परिवेशमा भन्ने हो भने थुप्रै समस्याहरू अहिले पनि छ. अब सुधार गर्नुपर्ने पक्षहरू थुप्रै नै छन्. अब कतिपय विद्यालयहरूको भौतिक पूर्वाधार कमजोर छ, अब उनीहरूले भौतिक पूर्वाधारमा सुधार गर्नु पर्यो एक नम्बर. दुई नम्बरमा गएर उनीहरूले अब शिक्षक कई कुरा भनौँ, शिक्षक शिक्षिकाहरू अब योग्यता पुगेका योग्यतम भनौँ न शिक्षक शिक्षिकाहरू नपाइरहेको स्थिति छ, त्यसमा सुधार गर्नु पर्यो. तिन नम्बरमा गएर अब अभिभावकको पनि भूमिका हुन्छ, ठुलो हुन्छ. जस्तै आफ्नो विद्यार्थी आफ्नो बच्चाबुच्ची आफ्नो नानीहरूलाई उसले स्कुल पठाउने तर त्यो पठाउँदा उनीहरूले नियमित पठाउनु पर्यो. अब कुनै दिन पठाउने कुनै दिन नपठाउने नियमितता र सरसफाइ थुप्रै कुराहरू योसँग गाँसिएको छ. यी सबै कुराहरूबाट एउटा अनुशासन हुन्छ सबैको पक्षबाट. जस्तै व्यवस्थापन समिति सबभन्दा महत्त्वपूर्ण, व्यवस्थापन समितिले आफ्नो दायित्व आफ्नो जिम्मेवारीलाई उसले गम्भीर रूपमा लिनुपर्छ. अब सामुदायिकको हकमा भन्यो भने निर्वाचनमा जोडतोडका साथ भाग लिने, त्यसपछि अब निर्वाचन समितिमा त्यो निर्वाचन जितेर सञ्चालक समितिमा व्यवस्थापन समितिमा आइसकेपछि त्यसपछि ऊ निष्क्रिय बन्ने, त्यो एउटा ठुलो कमजोरी पाटो हो. र सरकारी सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरू पनि अब यो अलिकति आफूलाई परिवर्तन गर्नुपर्छ. कुनै अब राजनीतिक दलको म निकट छु भन्ने किसिमको उनीहरूको एउटा मनस्थिति होला. त्यसले गर्दा मैले त त्यति काम गर्नु पर्दैन, स्कुल पनि अब त्यति नियमित नहुँदा पनि हुन्छ, मलाई कसले के गर्न सक्छ, मेरो पछाडि ब्याकअपमा शक्ति छँदैछ, त्यो उसले छोड्नुपर्छ. ऊ शिक्षक हो, उसले अब चाहिँ नि दिइएको समयमा दिइएका विषयहरू आफ्नो त्यो तोकिएको रुटिन अनुसार उसले पढाउनुपर्छ. पढाउँदाखेरि पनि उसले ध्यान दिएर पढाउनुपर्छ. विद्यार्थीहरूको हेरदेख राम्रो गर्नु पर्यो, को विद्यार्थी रेगुलर छ को छैन उनीहरूको हेर्नु पर्यो. अब त्यो नआएको कारण के हुन सक्ला, विद्यार्थीले कति बुझिरहेछ, बुझे छैन भने किन बुझिरहेको छैन, यी कुराहरूमा शिक्षकले विशेष ध्यान दिनुपर्छ. जिम्मेवारी मुख्य कुरा, जिम्मेवारी उसले वहन गर्नुपर्छ र विद्यार्थीहरू पनि अब नियमित भइदिनु पर्यो, सरसफाइ साथ आउनु पर्यो. उनीहरूले पनि आफ्नो किसिमको नबुझेका कुराहरू त्यहाँ अब निर्धक्क साथ भन्नु सक्नु पर्यो. यो वातावरण बनाउने काम फेरि व्यवस्थापनकै हो. फेरि व्यवस्थापनले अब त्यो वातावरण बनाइदिनुपर्छ ताकि विद्यार्थीहरू पढ्दाखेरि, किन उनीहरूको अधिकार छ, अब त्यो अधिकार उनीहरूले बुझ्नु पर्यो कि विद्यार्थीले नबुझेको कुरा निर्धक्क साथ एकदम भयरहित वातावरणमा उसले सोध्न पाउनुपर्छ. यदि कुनै शिक्षकबाट अब अलिकति डर त्रासहरू देखाइन्छ भने अब त्यो गलत कुरा हो, त्यसलाई रोक्नुपर्छ. र सामुदायिकको हकमा खास गरी नियामक निकाय छ जिल्ला शिक्षा कार्यालय, त्यहाँबाट अब नियमित रूपमा नियमन सुपरिवेक्षण हुनुपर्छ. त्यो एकदम खड्किएको कुरा हो. यी जताततै कमजोरी छ के, जस्तै व्यवस्थापन समितिको तर्फमा पनि कमजोरी साइडमा पनि, यतातिर शिक्षकहरूले पनि आफ्नो जिम्मेवारी त्यति बोध नभइरहेको स्थिति पनि छ, अर्कोतिर अभिभावकहरूको पनि. मैले स्कुल पठाइदिएँ अब पढेर आउँछ,
घरको भौतिक संरचना
अब यहाँ घरमा आएर के पढेस बाबु, के पढायो तिमीलाई, तिमीले कति बुझ्यौ के बुझेन, होमवर्क दिएको छ छैन, होइन अब कसरी चेक गर्यो, यी कुराहरू पनि चासो राखिदिने. यसो स्कुल भिजिट गर्ने कहिलेकाहीँ, ती कुरा सबै गर्नुपर्छ. र भौतिक संरचनाका कुराहरू आए, यी सबै हुनुपर्छ. तर अहिलेको सन्दर्भमा अब के छ भने अब विद्यालय तहको सबै यो के रे मावि भन्छ जसलाई 11-12 पनि अहिले बनाइयो त्यो सम्मको चाहिँ अब स्थानीय निकायलाई अब जिम्मेवारी दिएको छ यो चाहिँ एउटा नयाँ एउटा प्रसङ्ग हो
अब यही प्रसङ्गमा अलिकति स्थानीय तहको विषयमा पनि कुरा स्थानीय तहले अबको शिक्षालाई कसरी सञ्चार गर्नुपर्छ भन्ने लाग्छ तपाईँलाई
अब स्थानीय तहमा आइसकेपछि अब यो नयाँ कुरा हो सुरुमा पक्कै पनि एक किसिमको कठिनाई उनीहरूले अब यो महसुस गर्छन् है अब जस्तै के अरे अब म स्वयं पनि एउटा विद्यालयसँग संलग्न भएको नाताले अब हामी पनि एक किसिमको सोचमा छौँ अब कसरी अब आउँदो दिनमा यसको चाहिँ नि सञ्चालन एउटा व्यवस्थापन एउटा नियमन अब गर्नेछ त जस्तै स्थानीय निकायले अब यो यस सम्बन्धी सायद नियम पनि बन्न बाँकी नै छ अब स्थानीय निकायको भर्खरै अब हाम्रो यो उसमा प्रदेशमा निर्वाचन सम्पन्न भएको छ नयाँ नयाँ पदाधिकारीहरू सदस्यहरू निर्वाचित हुनुभएको छ अब उहाँहरूले अब यो यस विषयमा उहाँहरूले पनि बडो एक किसिमको गम्भीरता साथ यसलाई अब अगाडि बढाउनु पर्ने स्थिति छ र यो जिम्मेवारी विद्यालय सञ्चालकको मात्रै नभएर किनभने शिक्षा त सबैको सरकारको विषय हो नि अब कसैले विद्यालय खोल्यो सञ्चालन गर्यो त्यो त ऊ सञ्चालक भइहाल्यो तर त्यहाँ त हामी आफ्नो बच्चा के अरे नानीहरू त्यहाँ पढ्न पठाउँछौँ नि अब शिक्षा भनेको त अब जीवनको ज्यादै महत्त्वपूर्ण सबैभन्दा महत्त्वपूर्ण कुरा हो यो त हामी सबैले बुझेकै छौँ किनभने अब त्यो विद्यालय शिक्षाबाट नै अब एउटा असल नागरिक बन्न सक्छ र शिक्षाको फेरि मूलभूत उद्देश्य भनेको पनि तपाईँको दुईवटा हो एउटा चाहिँ चरित्रवान नैतिकवान नागरिक कसरी बन्न सक्ने त्यो एउटा कुरा चाहिँ सिकाउने हो विद्यार्थीले सिक्ने हो र अर्को कुरा आफ्नो राष्ट्र आफ्नो देशप्रतिको उसको चाहिँ नि एउटा सम्बन्ध माया अपनत्व त्यो देखाउन सक्नु पऱ्यो र अरू कुराहरू त्यसको अलावा विषयगत कुराहरू सिकाइने त्यहाँ छँदैछ अब यो एउटा चुनौतीपूर्ण कुरा हो अब यसलाई अब नयाँ निर्वाचित पदाधिकारीहरूले यसलाई सायद अब सहयोग गर्नै पर्ने स्थिति छ किनभने उहाँहरूको जिम्मेवारीको कुरा हो उहाँको क्षेत्रभित्रको कुरा हो कार्यक्षेत्रभित्रको अब यसबाट उहाँहरू पन्छिन सक्नुहुन्न
अब हामी जहाँ जाँदै अन्तिममा छौँ जाँदा जाँदै सरले चाहिँ एसइई पास गरेका विद्यार्थीहरूलाई के सल्लाह दिनुहुन्छ
अब एसइई पास गरेका विद्यार्थीहरूको अब नयाँ संसारमा प्रवेश गर्दै हुनुहुन्छ उहाँहरू अब स्कुल एजुकेसन जुन हामी भन्थ्यौँ 10 यद्यपि अहिले त 12 माविमै ल्याइएको छ तर अब यिनीहरू चाहिँ नि 10 एउटा निश्चित वातावरणमा उनीहरू पढेका हुन्छन् अब त्योभन्दा भिन्न वातावरणमा र अलिकति विषयगत रूपमा अब विषय छानेर पढ्नुपर्ने स्थिति हो अनि त्यस कारण उनीहरूमा एक किसिमको कन्फ्युजन भनिन्छ नि अलिकति त्यो चाहिँ छ तर त्यसले अब त्यसैले आफूलाई चाहिँ सताउनु हुँदैन मेरो चाहिँ भनाइमा अघि पनि मैले भनिसकेको छु यस सम्बन्धमा आफ्नो विषय जुन विषयमा रुचि छ विज्ञान गणित अङ्ग्रेजी अब नेपाली सामाजिक लगायत थुप्रै विषयहरू छन् अब यो के अरे अन्य विषयहरू पनि छन् ती विषयमा जुन विषयमा आफूलाई रुचि छ पहिल्यैदेखिकै त्यो विषयलाई समातेर जानुपर्छ र साथसाथै विज्ञहरू जति शिक्षकहरू भए प्रधानाध्यापकहरू भए अरू पनि हुन सक्छन् पढे लेखेका व्यक्तिहरू अरू आफूभन्दा अगाडिका ब्याचका विद्यार्थीहरू पनि उनीहरूसित पनि उनीहरूले चाहिँ नि परामर्श लिएमा राम्रो हुन्छ
हस् यहाँले चाहिँ महत्त्वपूर्ण समय दिनुभयो म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु
धन्यवाद धेरै धेरै धन्यवाद मलाई पनि रेडियो भिजनले आज यो मौका दिनुभयो र मैले अब शिक्षा सम्बन्धी आफूले बुझेका कुराहरू एउटा लेभलमा सेयर गर्ने अवसर पाएँ त्यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु
श्रोता आज हामीले मेची बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर पृथ्वी विक्रम राईसँग कुराकानी गरेका छौँ वास्तवमै नेपालको शिक्षा प्रणालीलाई अब व्यवस्थित ढङ्गले अगाडि बढाउन नसक्ने हो भने दक्ष जनशक्ति उत्पादन गर्न समस्या हुनेछ भोलिको बजारमा विश्व बजारमा र नेपालको बजारमा योग्य र दक्ष जनशक्ति उत्पादन गर्नका लागि शिक्षालाई प्राविधिकरण गर्नुपर्छ भन्ने कुरा उहाँले राख्नुभएको छ यिनै कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिसकेको छ कार्यक्रमप्रति कुनै सल्लाह अनि सुझाव भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। त्यसको लागि हाम्रो सम्पर्क ठेगाना हो कार्यक्रम सरोकार रेडियो भिजन 91.6 MHz भदपुर रोड बिर्तामोड। त्यसै गरी हामीलाई 023545513 सिधा सम्पर्क गर्न पनि सक्नुहुनेछ। हवस् त अर्को साता हामी फरक विषय र प्रसङ्गका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म कार्यक्रम प्रस्तुता माधव विद्रोही बिदा हुन चाहन्छु। हवस् त नमस्कार।